گزارے کیسے زندگی. آؤ علماء سے پوچھ لے, آئے جو مشکل پیش کوئی. آؤ علماء سے پوچھ لے.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ, الصلاة والسلام علیک یا حبیب اللہ, الصلاة والسلام علیک یا نبی اللہ, وعلی آلک واصحابک یا نور اللہ. پیارے اور محترم اسلامی بھائیوں, دار الافتاء اہل سنت سلسلے میں مرحبا کہتے ہیں, درود پاک کی فضیلت سنتے ہیں. چنانچہ امیر اہل سنت دامت برکاتہم العالیہ اپنے رسالے ضیاء درود و سلام کے صفحہ نمبر 10 پر حدیث پاک نقل فرماتے ہیں. نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا, مجھ پر درود پاک پڑھنا پل سیراد پر نور ہے. جو روزے جمعہ مجھ پر 80 بار درود پاک پڑھے, اس کے 80 سال کے گناہ معاف ہو جائیں گے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. کالز کچھ ہمارے پاس موجود ہیں, پہلی کال سلسلے میں شامل کرتے ہیں. جی چلائیے.
غلام فریق بات کر رہا ہوں باب المدینہ سے. میرا سوال ہے کہ کسی کو اگر یورین بیگ لگا ہوا ہو تو کیا وہ نماز پڑھ سکتا ہے اس حالت میں؟
جی حضور.
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. انہوں نے سوال یہ پوچھا کہ یورین بیگ لگا ہو تو اس حالت میں نماز پڑھ سکتے ہیں یا نہیں. ایسی صورت میں دیکھیں, شرعی حکم تو یہ ہے کہ اگر جسم پہ کہیں نجاست وغیرہ لگی ہو تو اس کو صاف کیا جائے. اگر تو کوئی ایسا ہو کہ یورین بیگ ہٹا کر نماز پڑھ سکتا ہو تو اس کو پھر ہٹا کر ہی پڑھنا ہوگا. لیکن
ٹھیک ہے,
عمومی طور پہ ایسا ہوتا ہے اس میں ایک شدید تکلیف کا باعث بنتا اور حرج ہوگا بار بار نکالنا. تو ایسی صورت میں یہ احتیاط کی جائے کہ نماز پڑھنے سے پہلے اگر یورین بیگ وغیرہ میں کوئی پیشاب وغیرہ ہے تو اس کو صاف کر لیا جائے, نکال دیا جائے. اور ایسے حالت میں کیونکہ مجبور ہیں تو ایسے حالت میں اگر نماز پڑھ لیں گے تو ان کی نماز ہو جائے گی.
ٹھیک ہے, اللہ تعالیٰ ایسے مریضوں کو جلد شفا یا عطا فرمائے. حضور اس کے ساتھ یہ بھی, اب چونکہ دیکھیں وہ استنجا خانے تک نہیں جا سکتا, اس کا مطلب ہے کہ اس کو مسائل ہیں یا پھر اس کے اندرونی کے مسائل ہیں. استنجا خانے تک تو جا سکتا ہے لیکن جو ایک معمول کا مطابق طریقہ اس پہ عمل نہیں کر سکتا. وضو کا کیا حکم ہوگا ایسے شخص کے لیے؟ وضو کرے گا کیونکہ اس کا تو قطرے آتے رہتے ہوں گے اور وضو کرنا بھی بہت زیادہ مشکل ہوتا ہے.
دیکھیں وضو تو کرنا ہی ہوگا.
ٹھیک ہے,
اور خود وضو کر سکتا ہے, خود کرے, کوئی کرانے والا ہو تو وہ, دونوں صورتیں نہ ہوں تو بھی تیمم ٹھیک کرے گا. اب باقی رہا کہ اس کے قطرے مستقل نکلتے ہیں تو پھر یہ دیکھا جائے گا کہ وہ شریف معذور کی تاریخ میں آتا ہی نہیں, یعنی اسے اتنا بھی وقت نہیں ملتا کہ وضو کر کے اس وقت کی فرض نماز پڑھ سکے کہ مستقل جو ہے اس کے قطرے نکلتے ہیں. تو ایسا شخص شریف معذور ہے, پورے وقت میں ایسا نہیں مل رہا, تو اس کے لیے حکم یہ ہوگا کہ وضو کر کے نماز پڑھ لے, اس کی نماز ہو جائے گی اگرچہ قطرے نکلتے ہوں. لیکن اگر ایسا نہیں ہے, وہ اتنا موقع مل جاتا ہے کہ وضو کر کے فرض نماز پڑھ لے تو اسے وضو کر کے فرض نماز پڑھنی ہوگی.
ٹھیک ہے جی, ایک اور کال چلائیے.
صاحب سے یہ سوال تھا, اگر ہم کسی سے کوئی سامان لیتے ہیں قسطوں پر جیسے ملتا ہے, اگر اس کی بجائے اگر وہ ہمیں پیسے دے دیتے ہیں تو اس صورت میں وہ پیسے لینا جائز ہے, کوئی چیز لینا ہی جائز ہے؟
دیکھیں اللہ تبارک تعالیٰ نے قرآن مجید میں ارشاد فرمایا ہے کہ احل اللہ البیع وحرم الربا, کہ اللہ تبارک تعالیٰ نے بے کو یعنی خرید و فروخت کو حلال کیا ہے, سود کو حرام کیا ہے. اب انہوں نے سوال یہ پوچھا ہے کہ کسی سے ہم قسطوں پہ سامان لیتے ہیں, اب کوئی سامان کے بجائے پیسے دے دے تو وہ لینا جائز ہوگا یا سامان ہی لینا ہوگا؟ تو سوال سے یہ سمجھ میں آ رہی ہے پیسے لینے سے ظاہر ہے وہ پیسے دے کر, جو پیسے دے گا وہ بطور قرض ہی ہوگا اور واپسی میں اسے قسطیں کر کے زیادہ لوٹانی پڑیں گی, तो ये तो सूरत सीधी सीधी सूद वाली है,
ठीक है,
कि कर्ज पर नफा है तो सूद है,
ये सामान के बजाय रकम ले रहा है,
सामान के बजाय रकम ले रहे, जाहिर है,
ठीक है,
कि मैं सामान बेचूंगा, जितने का सामान बेचूंगा उसके बजाय रकम दे रहे हैं वापसी में मुझे, तुम इतने ज्यादा लुटा देना किस्तें करके, तो अब ये तो सूद वाली सूरत है,
ठीक है।
अगर सामान की खरीदो फरोख्त होती है शरी तरीके से कि किस्तों पर भी चीज लेना जायज होता है, जबकि चंद बातों का इसमें लिहाज रखा जाए, एक तो ये कि चीज नकद लेगा या उधार लेगा ये पता हो, और उसकी मुद्दत मालूम हो कि कब तक पैसों की वापसी होगी, और इसमें कोई नाजायज शर्त ना लगी हो, तो फिर किस्तों पे चीज लेना जायज होता है,
ठीक है।
अमूमी तौर पे हमारे यहाँ जो किस्तों पर चीजें दी जाती हैं उनमें कई शराइत ऐसी शामिल होती हैं जो शरीयत अबार से दुरुस्त नहीं, और उसकी वजह से ये जो अकद हो रहा है खरीदो फरोख वो नाजायज हो जाता है। मिसाल के तौर पर ऐसी शर्त लगाना जैसे कि अगर आपने कोई किस्त लेट कर दी, ताखिर से दी, तो ऐसी सूरत में पलंटी लगेगी, जुर्माना होगा, तो ये सूरत जायज नहीं है। इस किस्म की कोई शर्त ना हो शरी तरीके से अगर खरीदो फरोख की जाए तो वो जायज होगा। खरीदो फरोख के अलावा पैसे देकर जो है वापसी में ज्यादा किस्तों की सूरत में ज्यादा पैसे लेना, तो ये सूरत जायज नहीं,
ठीक है। अगर किसी ने मन्नत मानी के काम मुकम्मल होने पर बच्चे को हिफ्ज़ कुरान करवाएगा, अब वो करवा रहे लेकिन बच्चा कर नहीं पा रहा, तो अब क्या करना चाहिए?
देखें, हिफ्ज़ कुरान करवाना बड़ी सआदत की बात है और इसमें बाकायदा तरगीब दिलाई गई है और बड़ी फजीलत आई है कि जो बच्चा हाफ़िज़ कुरान हो और बाअमल हो तो अपने घर वालों की शफाअत करेगा वगैरह। लेकिन इसके बावजूद अगर किसी ने मन्नत मान ली हो कि मेरा ये काम हो गया तो अपने बच्चे को हाफिज़ कुरान बनाऊंगा, तो शरी तौर पर उस पर ये वाजिब नहीं कि अपने बच्चे को हाफिज़ कुरान बनाए,
यानी ये मन्नत नहीं है,
मन्नत जो है पूरा करना लाजिम नहीं है, अच्छी बातें करे, लेकिन बाज़ों का तो ऐसी सूरतेहाल होती है कि बच्चा आगे पढ़ नहीं पाता
जी जी,
तो ऐसी सूरत में अगर मुश्किलात पेश आ रही हैं और बच्चा नहीं पढ़ पा रहा, तो अगर हिफ्ज़ कुरान मुकम्मल नहीं करता तो इन पर कोई गुनाह वगैरह नहीं होगा,
ठीक है।
और अलबत्ता इस बात का लिहाज रखें कि जितना बच्चे ने हिस्सा कर लिया है, कोशिश करें और अपनी निगरानी में उसको ये कहते रहें कि बार बार उसको दोहराता रहे, याद कर सकता रहे, क्योंकि हिफ्ज़ कुरान मुकम्मल हर एक के लिए फर्ज नहीं है,
ठीक है,
कि पूरा जो है कुरान पाक हिस्सा कर लेना, लेकिन ये जरूरी है कि जितना हिस्सा कर लिया है, चाहे एक सूरत हो या एक पारा हो, तो उसको याद रखना ये जरूरी है। बाकी शरी हुक्म यही है जो बता चुका हूँ कि हिफ्ज़ कुरान की मन्नत मानी थी कि अपने बच्चे को हाफ़िज़ कुरान जो है वो बनाएंगे, लेकिन नहीं बना सके तो इस सूरत में कोई कफारा नहीं होगा।
अच्छा हुजूर, अब मसला आपने इरशाद फरमाया कि हिफ्ज कर लिया तो उतना याद रखना ना। अच्छा, हिफ्ज़ कुरान वैसे तो कोई भी याद करे वो हाफिज ही हुआ उतनी आयतों का, लेकिन एक हमारे इस्तिलाह बन चुकी है कि एक मदरसे में दाखिल होकर इस काम के लिए दाखिला लिया जाए कि पूरा कुरान हिफ्ज करना है, तो उस पर तो हम ये मसला लोग बयान कर रहे होते हैं कि भाई याद रखना है, भूलना गुना है। आम नॉर्मल आदमी की जिसने वैसे ही कोई आयतें स्कूल में या वैसे ही मुताले के दौरान पढ़ ली और याद भी हो गई कर ली, क्या उसके लिए भी ये मसला है या वो हिफ्ज़ कुरान जो पूरा करने की नियत करे?
जैसे कोई शौक में आके जो है सूरह यासीन शरीफ याद कर लेते हैं, सूरह मुल्क याद कर लेते हैं, सूरह मुज़म्मिल याद कर लेते हैं, अब बाकायदा उसने मुकम्मल कई मदरसे में पढ़कर जो है हाफिज कुरान नहीं बना, लेकिन अपने तौर पर इसने एक सूरत भी अगर याद कर ली है,
ठीक है,
तो अब इस पर यह लाजिम होगा कि उसको याद रखे, उसको भुलाए नहीं,
उसके लिए भी वही मसला,
वही मसला।
क्या लड़कियां इन इस्लामी बहनें जो है वो बालों में कलर लगा सकती हैं?
देखें, कलर की जो ममानत आई है वो है ब्लैक कलर की, यानी काला, काले रंग की, कि हदीस में बालों को काला करने की ममानत है,
ठीक है,
और ये ममानत जो है मर्द औरत दोनों के लिए।
अच्छा,
है
दोनों के लिए
कि बालों को काला नहीं कर सकती,
ठीक है।
हाँ, ब्लैक कलर के अलावा जो है अपने जैसे सफेद बाल हों तो कोई और कलर जो है लाइट ब्राउन हो गया या कोई और कलर के देखने में वो काला ना लगे, बाज कलर ऐसे होते हैं जैसे डार्क ब्राउन हो गया वो देखने में काला ही लगता है, तो ये लगाना जायज नहीं होगा। अलगर्ज कोई भी चीज जो बालों को काला करे वो जायज नहीं है। हाँ, उसके अलावा कोई और कलर लगा सकती है, अलबत्ता ऐसा ऐसी सूरत हाल पेश ना हो कि फुसाक औरतों से मुशाबत हो, वैसे लगाने की इजाजत हो।
बिल्कुल अजीब गरीब नीला कलर पीला कलर
जैसे वो फैशन के तौर पे करती हैं तो इस तरह ना किया जाए।
अच्छा।
और वैसे बालों को सफेदी को दूर करने के लिए जाहिर है कलर लगाती है तो ब्लैक कलर से बचा जाए, इसके अलावा और कलर लगा सकते,
मेहंदी भी लगा सकती,
मेहंदी भी लगा सकती,
ठीक है। जजाकल्ला जी, एक और कॉल चलाई।
کمل زمان اتاری گجرانوالہ سے عرض کر رہا ہوں. میرا مفتی صاحب سے یہ سوال ہے، مزلفہ میں اگر کسی نے حدود سے باہر رات گزار لی اور تین نمازیں بھی پڑھ لی، اس کے بعد صبح جب فجر کے بعد وہاں پہ گئے ہیں مزلفہ میں، تو پھر پتا چلا ہے کہ یہاں سے حدود مزلفہ کی شروع ہو رہی ہے، پھر ہم نے طلوع آفتاب تک وہاں پہ قیام کیا ہے، کیا ہمارا وقوف ہو گیا ہے یا نہیں؟
جی حضور، ابھی تو آپ ان قریب ہی تشریف لے کر آئے وہاں سے.
دیکھیں، مزدلفہ کا جو وقوف ہے، اس کا جو وقت ہے، وہ طلوع فجر سے، یعنی فجر کا وقت شروع ہونے سے لے کر اجالے تک ہے. اب انہوں نے کہا کہ ہم نے پوری رات تو وہ مزدلفہ کے باہر گزاری ہے، طلوع فجر کے بعد، فجر کی نماز کے بعد جو ہے یہ وہاں گئے، تو ایسے کرنے سے ان کی سنت چھوٹ گئی.
ٹھیک ہے
کہ یہ طلوع فجر کے بعد جو ہے مزدلفہ میں گئے، لیکن تو بھی دم لازم نہیں ہوا.
ٹھیک ہے،
کیونکہ انہوں نے واجب وقت پا لیا ہے. واجب وقت کیا ہے؟ طلوع فجر، فجر کا وقت شروع ہونے سے لے کر اجالے تک. تو اس دوران جو ہے اگر کوئی وہاں سے گزر بھی جائے حاجی، تو اس کا جو ہے واجب ادا ہو جاتا ہے. تو اس صورت میں ان کا واجب ادا ہو گیا، ان پر کوئی دم وغیرہ لازم نہیں ہوگا.
پیدل حج والوں سے ایسا ممکن ہے کہ تھک جاتے ہیں واپسی پر، تو
جی جی
اب وہ دیکھتے ہیں کہ لوگ کہیں بھی جمع ہو رہے ہیں تو وہیں جمع ہونا شروع ہو جاتے ہیں، تو ایسا نہیں ہونا چاہیے. مسائل کے اندر جو مسئلہ کتابوں میں ہے اسی پر عمل کرنا چاہیے، نہ کہ لوگوں کا عمل.
جی جی بالکل ایسا ہی ہے کہ دیکھا دیکھی، جیسے اب وہاں پر یہ بھی انہوں نے بھی دیکھا ہوگا، میں نے بھی دیکھا کہ رات کو ہی، یعنی طلوع فجر سے پہلے ہی لوگ وہاں سے مزدلفہ سے روانہ ہو رہے تھے، واپسی جا رہے تھے.
جی جی،
تو وہاں آوازیں لگانا شروع کر دیتے ہیں، چلیں چلیں رمی کے لیے، تو کئی لوگ دیکھا دیکھی
جا رہے ہوتے ہیں. یہ ہزاروں لاکھوں میں ہوتے ہیں،
بالکل ایسا ہی ہوتا ہے، وہ چل رہا ہی ہوتا ہے. تو بلا ضرورت جو ہے وہاں سے طلوع فجر سے پہلے جو ہے وہاں سے جو نکل گیا، تو اس کا واجب رہ گیا، تو اس صورت میں اس کا دم لازم ہوگا،
دم دینا ہوگا. اللہ تعالیٰ حفاظت فرمائے. جی ایک اور کال چلائیے.
جی برتن بات کروں، گزارے پہ بات کروں. میرا یہ سوال ہے، جس آدمی پر زکوٰۃ فرض ہو اور اس نے وہ زکوٰۃ نہ دی ہو، لیکن وہ ویسے صدقہ خیرات کرتا ہو، نفلی صدقات کرتا ہو، تو کیا اس کے وہ صدقات قبول ہوں گے؟ دوسرا سوال میرا یہ ہے کہ کیا بائیں ہاتھ کی انگلیوں پہ کوئی متبرک چیز پڑی جا سکتی ہے، بائیں ہاتھ کی انگلیوں کے جو پور ہیں؟
جی تو پہلا سوال تو زکوٰۃ سے متعلق.
لیکن جو شخص زکوٰۃ ادا نہیں کرتا اور صدقہ و خیرات کرتا ہے، تو سیدی اعلیٰ حضرت علیہ الرحمٰن نے اس پر تفصیلی کلام کیا ہے، فرمایا کہ اگر وہ فرض ادا اپنا نہیں کر رہا، یعنی جو ہے وہ زکوٰۃ ادا نہیں کر رہا اور نفلی صدقات کر رہا ہے، خیرات کر رہا ہے، لوگوں کو کھانا کھلا رہا ہے، تو وہ مقبول نہیں.
ٹھیک ہے،
اس کا اسے ثواب نہیں ملے گا جب تک کہ وہ اپنی فرض کی ادائیگی نہ کر لے.
ٹھیک ہے.
اور دوسرا جو انہوں نے سوال پوچھا کہ وہ بائیں ہاتھ کے پونوں پر جو ہے کچھ تسبیحات پڑھنا، تو اس میں شرعی طور پہ کوئی ممانعت نہیں، جائز ہے،
کی جا سکتی ہے،
کی جا سکتی
ہے، حرج نہیں ہے. اچھا، تہجد کی نماز کا کون سا اچھا وقت ہے جس میں ہماری دعا بھی قبول ہو؟ کوئی خاص وقت مینشن ہے یا جو بھی اس کا ایک حکم ہے؟
دیکھیں، دعا کی مقبولیت کا تو اللہ تعالیٰ ہی کی مشیت پر ہے، اخلاص کے ساتھ اگر جب بھی دعا مانگی جائے. باقی یہ ہے کہ فجر کے وقت عشاء کی نماز پڑھ کر سوئے، بہتر یہ کہ رات کا جو آخری پہر ہو اس میں اٹھ کر اگر جو ہے وہ نماز پڑھی جائے تو اچھا ہے. اس وقت دعا مانگی جائے تو بعض احادیث اس طرح کے ثابت ہے. تو فجر کے وقت میرے تہجد کے لیے جب بھی اٹھیں اور دعا مانگے تو اللہ کی رحمت سے امید ہے انشاءاللہ مقبول ہوگی،
ماشاءاللہ عز و جل. ایک اور میسج بڑا اچھا ہے، لوگ اس طرح کرتے ہوں گے کہ گھر میں ایک ہی فرد ہے کمانے والا اور فیملی بہت بڑی ہے، تو کیا ایسے شخص کو صدقہ دے سکتے ہیں؟
دیکھیں، صدقے کی دو قسمیں ہوتی ہیں نا، ایک تو عام نفلی صدقہ ہوتا ہے لیکن جو اپنے جان و مال کا نکالتے ہیں، اور ایک ہوتا ہے صدقہ واجبہ. صدقہ واجبہ میں زکوٰۃ، فطرہ، قسم کا کفارہ، نماز روزوں کا فدیہ، منت، یہ سب واجبہ میں آ جاتی ہے. تو اس کے لیے تو وہی حکم ہے کہ جو شریف فقیر ہوگا، جس کو زکوٰۃ دے سکتے ہیں، اس کو یہ صدقہ واجبہ دے سکتے ہیں. باقی اس کے علاوہ کوئی ویسی ضرورت مند ہے، اگرچہ شریف فقیر کی تعریف میں نہیں آتا لیکن ویسے حاجت ہے کہ فیملی اس کی بڑی ہے، تو اس کو عام صدقہ، نفلی صدقہ دے سکتے ہیں، اس میں کوئی حرج نہیں.
ٹھیک ہے، زکوٰۃ وغیرہ یہ چیزیں نہیں،
زکوٰۃ اگر شریف فقیر نہیں ہے تو زکوٰۃ نہیں دے سکتے.
ٹھیک ہے جی، ایک اور کال چلائیے.
میں راشد بات کر رہا ہوں، یہ صرف اتنا جاننا چاہتے تھے پوسٹ آفس کے جو پیسے ہوتے ہیں اس کے اوپر وہ کہتے ہیں کہ ہمیں یہ منافع ہوا ہے تو یہ اس کا آپ کو فائدہ ہونا ہے، تو یہ جائز ہیں کہ ناجائز ہیں، یہ پتہ کرنا
چاہیے. بینک والا معاملہ ہوتا ہے.
جی بالکل، ایسے ہی ہوتا ہے کہ پیسے رکھواتے ہیں پھر اس پر منافع ملتا ہے، تو بینک ہو یا کوئی ادارہ ہو کہ جہاں پیسے رکھوا کر جو ہے وہاں اس طرح کا نفع ملتا ہے، तो ये जायज नहीं है,
ठीक है,
क्योंकि इनके यहाँ पैसे जमा करवाना ये कर्ज के हुक्म में होता है और कर्ज पर नफा सूद है। अगर चलो कहते हैं कि हमने इसमें ये किया वो किया, तो पार्टनरशिप शराकत के जो शरी उसूलों कवानीन है उसके मुताबिक वो पूरा नहीं उतरते, तो लिहाजा यहाँ ऐसे इदारे में ऐसी जगह पैसे रखवाना भी जायज़ नहीं है और जो नफ़ा मिला है वो लेना भी जायज़ नहीं होगा। और किसी ने ये नफ़ा ले लिया सूदी रकम, तो उसका शरी हुक्म ये है कि बग़ैर सवाब की नियत या तो उनको लौटा दे या बग़ैर सवाब की नियत से शरीफ फकीर जो मुस्तहिक ज़कात हों उन पर सदका कर दे।
ठीक है, सवाल ये पूछा जा रहा है कि क्या आयत करीमा मखसूस अय्याम में पढ़ी जा सकती है, जो इस्लामी बहनों के अय्याम आते हैं?
तस्बीह की नियत से पढ़ सकती हैं, मतलब कुरानी आयत के तौर पर इसको नहीं पढ़ सकती।
ठीक है,
सना के तौर।
एक और कॉल चलाइए।
मुफ्ती साहब, मेरा सवाल ये है कि जो आजकल जो कर्ज उठाते हैं लोग, तो क्या वो जो दुकान वाला जमानत है वो भी उतनी गुनहगार होता है इसमें?
देखें, सूदी कर्ज में अब कोई शख्स सूदी कर्ज ले रहा है, ठीक है, इस पर कोई जामीन बन रहा है तो जाहिर है वो उसकी मदद कर रहा है, ठीक है ना। अब सूदी मामलात में जो भी मददगार होगा वो गुनाहगार होगा,
ठीक है।
और कुरान में आया कि वला तआवनु अलल इस्म, कि गुनाह के मामले में एक दूसरी की मदद ना करो। तो पता है कि ये सूदी कर्ज बैंक वगैरह से ले रहा है तो उसका ये मुआमिन बनेगा, तो इस सूरत में ये भी गुनाहगार होगा।
ठीक है, गुस्ल फर्ज होने के बाद अगर खा पी लिया और जिक्र दूध पढ़ लिया तो क्या ये जायज है? गुस्ल फर्ज है और ये सारे काम।
बेहतर ये है कि खाने पीने की हाजत हो,
ठीक है,
तो मुंह हाथ वगैरह धो लिया जाए, वजू कर लिया जाए, वरना इसको मकरूह कहा गया। लेकिन इस सूरत में गुनाहगार नहीं होगा, किसी ने खा लिया जिक्र अस्कार कर लिया तो ये जायज है।
ठीक,
अलबत्ता ये है कि मुंह चेहरा वगैरह मुंह को साफ कर ले और बेहतर ये है कि वजू कर ले।
ठीक है, अगर फर्ज की तीसरी रकात के अंदर या चौथी में सना पढ़ ली तो क्या सजदा साफ करना होगा?
देखें, तीसरी और चौथी रकात में अगर किसी ने सना पढ़ ली, इन अलहम शरीफ से पहले सना पढ़ ली, तो इस सूरत में इस पर सजदा साहब लाजिम नहीं होगा।
ठीक है, सजदा साहब नहीं करना होगा। जी, एक और कॉल चलाइए।
सवाल ये है कि मेरी जो वालदा है ना, वो जानमाज पर नमाज नहीं अदा कर सकती और वो चारपाई कुर्सी पर नमाज अदा कर सकती है।
देखें, अगर तो ये जमीन पर सजदा नहीं कर सकती और जमीन पर कोई सख्त चीज, एक बालिश बराबर चीज रखकर भी सजदा नहीं कर सकती, तो ऐसी सूरत में फिर ये बैठ कर इशारों से नमाज पढ़ें। अब इन्होंने वजाहत नहीं की कि किस वजह से नहीं कर सकते हैं, लेकिन मसला यही है कि जो जमीन पर सजदा करने पर कादिर ना हो, तो ऐसी सूरत में वो कुर्सी पर या चारपाई पर या जमीन पर बैठ कर इशारों से नमाज पढ़ सकता है। अब रुकू के लिए भी इनको जो है इशारा करना होगा, बस में ये जरूरी है कि जितना रुकू के लिए सर का इशारा किया है उससे ज्यादा जो है वो सजदे में झुके, यानी उसका इशारा करे।
ठीक है, सवाल ये पूछा जा रहा है कि क्या टूटे हुए बर्तनों को घर में रखा जा सकता है?
देखिए, घर में तो रखा जा सकता है, बाकी ये है कि टूटे हुए बर्तन हो उस जगह से उसको इस्तेमाल करना ये मकरूह है।
जहाँ से टूटा हो,
जहाँ से टूटा,
उसी सम से इस्तेमाल किया जा सकता है।
जी,
हमारे यहाँ देखते हैं ना, टूटा हुआ बर्तन है, गिलास है, तो कहते भाई इसको
नहीं, ऐसा नहीं है कि मुतलकन उसके इस्तेमाल के वो माना, तो ऐसा नहीं है,
जो टूटा है वो जगह एहतियात किया जाए। जी, एक और कॉल चलाइए।
कारोबार जायज है, पूछना था कि जो हम प्राइस बॉन्ड जो परचेज करने जाते हैं ऊपर जो उसका वो मार्जिन लेते हैं कि बॉन्ड जो है ऊपर आप 20 रुपए दें 30 रुपए दें, वो पैसे देने जायज है या नहीं? बजे कोई
ठीक है। और साथ इसी तरह का एक और सवाल यहाँ पर भी है कि करेंसियों का एक्सचेंज जो किया जाता है, लेन देन किया जाता है, बेचा नफे के साथ, तो क्या वो भी जायज है?
देखें, प्राइस बॉन्ड की खरीदो फरोख जायज है और इससे निकलने वाला इनाम जो है वो भी हलाल है।
ठीक है,
उन्होंने पूछा कि प्राइस बॉन्ड जब हम खरीदते हैं तो ज्यादा कीमत पर खरीदना पड़ता है, क्यों? बैंक से खरीदते हैं तो उतनी कीमत पर ही मिलता है, बाजार से बाहर से खरीदें तो ज्यादा कीमत में खरीदो फरोख्त होती है, तो ये भी जायज है। और दूसरा सवाल जो है ये पूछा आपने करेंसी का, तो करेंसी का भी लेन देन जायज है, जबकि इसमें उधार वाली सूरत ना हो, क्योंकि इन मामलों में यहाँ भी उधार किया जाता है, कहीं तो उधार इसका नाजायज होगा, उसी वक्त नफे के साथ कमी ज्यादती के साथ जायज है।
ठीक है, ज्यादा कम भेजा जा सकता है। अच्छा, सवाल ये पूछते हैं कि अगर कोई शख्स शराब पीकर अपनी जोजा को गालियां देता हो तो क्या ऐसी सूरत में उसकी जो बीवी है उसकी बात मानने से इनकार कर सकती है?
देखें, बात अव्वल तो जाहिर है वो अभी इन्होंने सवाल की वजाहत नहीं की कि उस हालत नशे में जो है वो बात की बात कर रहे हैं इसके अलावा। बाकी ये है कि अगर वो इस तरह की बात कर रहा है जो वैसी है गैर शरी, यानी उसकी बात का मानना जो है शरी तौर पर जायज ही नहीं है, यानी उसकी बात मानेंगे तो अल्लाह उसके रसूल की नाफरमानी होगी, तो इस मामले में किसी की फरमाबरदारी जायज नहीं। बाकी और क्या बात थी, इसको सवाल की वजाहत करनी चाहिए थी ताकि उसके मुताबिक जवाब दिया जाए।
ठीक है, क्या इस्लामी बहन खुले आसमान तले नमाज पढ़ सकती हैं?
जी हाँ, पढ़ सकती हैं, पर्दे में रहकर खुले, बेहतर ये है कि कमरे के अंदर ही पढ़ें,
ठीक है,
ज्यादा बेहतर है। खुले आसमान तले भी जैसे बाजू का गर्मी वगैरह के हवाले से वो अगर पढ़ती हैं तो ये भी जायज है।
ठीक है, अच्छा इसी तरह सवाल है कि मखसूस अयाम में क्या इस्लामी बहन वजू कर सकती हैं?
जी हाँ कर सकती हैं, लेकिन वो उनका वजू और गुस्ल वगैरह तो होगा नहीं।
ठीक है, वैसे भी अगर नहाए तो नहाना तो जायज है, मुंह धोना भी जायज है। ठीक है जी, एक और कॉल चलाइए।
मुफ्ती साहब, ये सवाल है कि हमने एक मकान किराए पे लिया है और जब हम आए उसमें शहद का छत्ता लगा, क्या हमारा होगा?
मकान किराए पर दिया, उसमें शहद का छत्ता था, वो किसका, वो किसका है, मालिक मकान का है किराएदार का है?
देखें अगर जाहिर है शहद का छत्ता तो पहले से ही होगा, तो इस सूरत में उसके इस्तेमाल करने में कोई हर्ज नहीं है, किराएदार भी उसको इस्तेमाल कर सकता है।
और मालिक मकान, अगर
मालिक मकान की, देखें अगर मालिक मकान की इजाजत है तो उसकी इजाजत से इस्तेमाल कर सकते हैं।
ठीक है जी, एक और कॉल चलाइए।
मैं मुबशरत तारिक गुजारत बसर बोलता हूँ, तहसील निशापर सदर से रस कर रहा हूँ। मेरा दारुल इफ्ता अहले सुन्नत में भी सवाल है, अगर मस्जिद में जो सफाई वगैरह की जाती है तो उसका जो सफाई वगैरह का जो धूल मिट्टी या जो सफों का के ऊपर से उतरे हुए धागे वगैरह इस तरह का जो सामान होता है, क्या वो आम गंदगी की जगह में डाला जा सकता है या नहीं डाला जा सकता है?
क्या किया जाए?
फुकहा किराम ने तो यही लिखा है कि मस्जिद के इस तरह जब कूड़ा वगैरह होता है कचरा, तो ये बेअदबी वाली जगह पर ना डाला जाए, ऐसी जगह पर डाला जाए जहाँ जो है वो बेअदबी ना हो।
ठीक है, अच्छा बीवी मर्द पर शक करती है और मर्द जो है वो उसकी बीवी पर शक करता है, तो क्या ऐसी सूरत में बीवी जो है वो तलाक का मुतालबा कर सकती है?
देखें कोई शरी वजह हो तो तलाक का मुतालबा करना चाहिए, वरना बिला वजह जो है तलाक का मुतालबा नहीं करना चाहिए। बाकी जो है वो शक की क्या वजूहात हैं वो देखी जाएंगी, बाकी जो है बिला वजह जो है इस तरह एक दूसरे पर जो है शक करना इसकी शरीयत पे इजाजत नहीं।
ठीक है, गुस्ल फर्ज हो जाने की सूरत में क्या शीर ख्वार बच्चे को दूध पिलाया जा सकता है?
बिल्कुल पिलाया जा सकता है।
ठीक है, पिलाया जा सकता है। ठीक है जी, एक और कॉल चलाइए।
मेरा सवाल ये है कि जैसे नमाज अगर मस्जिद में पहुंचे और नमाज बाजमात हो चुकी हो और एक से ज्यादा लोग हो तो क्या हम नमाज दोबारा एक जमात करवा सकते हैं?
जी जमात सानी,
ऐसी सूरत में अगर वाकई जो है कोशिश इन्होंने की और जमात में नहीं पहुंच पाए, और जो लोग जिनकी जमात रह गई है अगर उनमें से कोई इमाम बनने का अहल है तो वो इमाम बन सकता है और नमाज पढ़ा सकता है, लेकिन इसमें बेहतर ये है, मुस्तहब ये है कि अगर तो मोहल्ले की मस्जिद है तो जहां इमाम ने जो है नमाज पढ़ाई है, पहली जमात करवाई है, तो उस जगह से हटकर ये जमात करवा ली जाए तो ये मुस्तहब है।
ठीक है,
बाकी जमात सानी जो है वो करवा सकते हैं।
अच्छा एक दिलचस्प सवाल है कि हम मसला अक्सर बयान करते रहते हैं कि औरतों का कब्रिस्तान जाना मना है, तो कहते हैं इसका कब्रिस्तान जाना मना क्यों है, और अगर मना है तो फिर मरने के बाद उसको वहाँ क्यों दफनाते हैं?
देखिए मना ममानत की वजह भी हदीस से साबित है,
ठीक है
ना, और दफनाना भी हदीस से साबित है, और शुरू से ही मुसलमानों का तरीका रहा है कि एक ही कब्रिस्तान होता है,
मर्द
औरत दोनों का एक ही कब्रिस्तान होता है। तो बालों का असल में वो गलत फहमियाँ हैं कि वो लोग इसलिए कहते हैं कि औरतें अगर जाएंगी तो मुर्दों को वो किसी और हालत में नजर आती हैं वगैरह वगैरह। अच्छा। तो ये सब आवाम की बातें हैं,
ठीक है,
असल ममानत शरीयत की तरफ से थी कि ना जाएं वो, ठीक है ना, औरतों की आदत इस तरह की होती है, तो और दफनाने का भी हुक्म शरीयत में ही है कि औरत और मर्द को एक ही कब्रिस्तान में दफनाया जाएगा, तो उसमें कोई हर्ज नहीं।
ठीक है, शरीयत के हुक्म पर अमल किया जाए, उसकी वजह या इल्लत तलाश ना की जाए तो आवाम के लिए बेहतर।
दूसरा ये पहले सवाल का जो जवाब दिया जमात सानी का, तो लेकिन इसे कोई ये ना समझे कि बिला वजह जो है जमात को तर्क करके जमात सानी कराता रहे,
ठीक है,
क्योंकि मोहल्ले की जो जमात है उसकी जमात उला ये वाजिब है, तो बिला उजर जो है उसको अगर तर्क करेंगे तो गुनाहगार होंगे।
ठीक है, سوال یہ پوچھا جا رہا ہے کہ اگر 10 مرتبہ سورہ اخلاص پڑھنی ہو تو کیا ہر مرتبہ بسم اللہ شریف پڑھنی لازمی ہے؟
لازمی نہیں ہے، بہتر یہ ہے کہ ہر دفعہ بسم اللہ پڑھ لی جائے،
بسم اللہ شریف پڑھی جائے. جی ایک اور کال چلائیے.
میرا سوال یہ ہے کہ 12 ذوالحجہ کی سورت کرنی تھی، زوال کے بعد وہ 11:45 پہ کر دی گئی، ایسا بھول کر دو کہ زوال کے بعد کرنی تھی.
جی زوال کے بعد رمی کا وقت شروع ہونا تھا، پہلے ہی کر کر آ گیا، ٹائم بھی انہوں نے بتا دیا لیکن پہلے ہوگی تو کیا
دیکھیں کرے؟ اگر تو یہ 11 اور 12 کی رمی کا کہہ رہے ہوں گے.
جی جی
11 اور 12 کی رمی جو ہے اس کا جو وقت شروع ہوتا ہے وہ زوال کے بعد ہی ہوتا ہے، یعنی زہر کا وقت شروع ہونے سے اس کا وقت شروع ہوتا ہے. اگر انہوں نے اس سے پہلے کر لی تو ایسی صورت میں ان کی رمی نہیں ہوگی اور بعد میں بھی نہ کر سکے اسی دن، تو اس صورت میں جو ہے ان پر دم لازم ہوگا.
لوگ جا رہے ہوتے ہیں لیکن نہیں جایا،
بالکل ایسا ہی کہ ہماری دفعہ بھی اعلان شروع کر دیا تھا بعضوں نے.
اچھا
کہ آپ لوگوں کا ٹائم جو ہے وہ 11 بجے ہے.
اچھا
11 بجے جا کے آپ لوگ رمی کریں، تو خیر مسئلہ بتا دیا گیا تھا سب کو، نہ جائیں اپنے ٹائم پہ، پھر زوال کے بعد لوگ، لیکن کئی لوگ اعلان سن کے نکلتے چلے.
ٹھیک ہے،
تو ایسا نہیں ہونا چاہیے کیونکہ جب ہم ایک اہم فریضے کے لیے جا رہے ہیں، کام کے لیے جا رہے ہیں، تو ہر چیز سیکھ کر جائیں.
ٹھیک ہے،
تو دیکھا دیکھی سارے معاملات ہو رہے ہوتے ہیں. 11 اور 12 کی رمی کا وقت احناف کے نزدیک جو ہے وہ زوال کے بعد ہی شروع ہوتا ہے، اور کوئی اس سے اگر پہلے کر لے تو اس صورت میں جو ہے اس پر دم لازم ہوگا کیونکہ وہ رمی نہیں کہلائے گی.
وہ تو آپ فرما رہے ہیں شب مزدلفہ بھی جو ہے وہ رمی ہو رہی ہوتی ہے، لوگ جا رہے ہوتے ہیں، وہ رمی ہی کرتے ہوں گے کیونکہ خیموں میں تو شاید اجازت نہیں ملتی جانے کی، تو جو بھی طریقہ ہے اسی پر عمل کیا جائے، لوگوں کے عمل کو نہ دیکھا جائے. ایک اور کال چلائیے.
میں کسی سے بول رہا ہوں جاوید اقبال، اور سوال پتا کرنا تھا کہ جو دانت خراب ہو جاتے ہیں ان کے اوپر پھر خول چڑھوا دیتے ہیں تو ان کی شرعی حیثیت کیا ہے؟
جی دانتوں کے اوپر خول چڑھ جائے،
خول چڑھا دیتے ہیں یا مسالہ وغیرہ جو ہے وہ جما دیتے ہیں تو شرعی طور پہ یہ جائز ہے، اس میں کوئی حرج نہیں.
جائز ہے
جی.
اچھا اگر بھائی غریب ہے، ماں باپ کے ساتھ رہتا ہے، تو اس کو زکات دے سکتے ہیں؟ اچھا پچھلے سوال میں یہ پوچھا کہ غسل ہو جائے گا، وہ شاید سوال کا سم سن نہیں پائے، جو یہ دانت والا سوال تھا.
ہاں اس صورت میں غسل بھی ہو جائے گا.
ٹھیک ہے،
اچھا یعنی اگر ایسا ہے بالکل فکس ہو گیا، نکالا نہیں جا سکتا، اس کو غسل وضو وغیرہ ہو جائے گا.
نکالا جا سکتا ہے تو پھر نکالیں گے، جیسے سونے کے دانت بعض دفعہ یا آرٹیفیشل کچھ بھی ہوتے ہیں.
ایک تو بالکل فکس ہو جاتے ہیں نا، وہ تو اب ظاہر نکالے ہی نہیں جا سکتے.
جی جی.
بعض دانت ایسے ہوتے ہیں جس کو جیسے ضعیف لوگ لگاتے ہیں تو آرام سے نکالے جا سکتے ہیں، اور لگانے کی صورت میں پانی وہاں نہیں پہنچے گا تو غسل کے لیے جو ہے ان کو نکالنا ضروری ہوگا، ورنہ جو انہوں نے سوال پوچھا ہے وہ صورت یہی ہوتی ہے کہ بالکل ہی جم جاتا ہے.
ٹھیک ہے،
تو اس صورت میں نکالنا اس کا ممکن نہیں ہوتا، تو غسل ہو جائے گا.
ٹھیک ہے، اچھا اگر بھائی غریب ہے، ماں باپ کے ساتھ رہتا ہے، تو کیا اس کو زکات دی جا سکتی ہے؟
دیکھیں اپنے بھائی کو بھی زکات دے سکتے ہیں، اگر واقعی مستحق زکات ہے، شریف فقیر ہے، تو اس کو زکات دے سکتے ہیں.
اصل شریف فقیر ہونا،
شریف فقیر ہونا
دیا جا سکتا.
اپنے بھائی کو، صرف اپنی اولاد کو نہیں دے سکتے، اور جس کی آپ اولاد ہیں، یعنی اپنے والدین کو، دادا دادی، نانا نانی، اور اپنی اولاد، بیٹا بیٹی، پوتا پوتی، نواسا نواسی، ان کو نہیں دے سکتے، شوہر بیوی، بیوی شوہر کو نہیں دے سکتا. اس کے علاوہ جو رشتے دار ہیں، بھائی بہن، ان کی اولادیں، اگر واقعی وہ مستحق ہیں اور سید و ہاشمی نہیں ہیں، تو انہیں زکات دے سکتے ہیں.
ارے شاید ان کو بھی یہ وہم ہوگا کہ چونکہ بھائی والدین کے ساتھ رہتا ہے اور والدین اس کی کفالت میں ہے، تو یہ والدین ہی پر شاید خرچ ہوگا. تو
نہیں، ایسا نہیں ہے، والدین اپنے اولاد کو نہیں دے سکتے، لیکن یہ اپنے بھائی کو دے سکتا ہے اگر واقعی مستحق ہے.
بھلے وہ والدین پہ خرچ کرے جو مرضی کرے، لیکن یہ تو اپنے
بھائی کو دے رہا ہے.
ٹھیک ہے، کیا پراپرٹی ڈیلنگ کا کام کرنا جائز ہے؟ اس میں کوئی ممانعت تو نہیں؟
لیکن ہر کام اگر شرعی طریقے کے مطابق کیا جائے نا تو جائز ہے. فی نفسی اس کام میں کوئی برائی نہیں ہے.
ٹھیک ہے،
اگر اپنی محنت کرتے ہیں، شرعی اس میں کوئی جھوٹ اور دھوکے والی صورت نہیں ہوتی، تو یہ کام جائز ہے. لیکن اس کام میں ہے بھی بڑی خرابیاں.
صحیح،
جھوٹ بھی بہت عام ہے، دھوکہ بھی بہت عام ہے،
قانونی خلاف ورزیاں بھی
بہت ہو رہی ہوتی ہیں. تو اگر شرعی طریقے سے، شرعی رہنمائی لے کر یہ کام کیا جائے تو اس میں کوئی حرج نہیں.
یعنی ٹھیک ہو سکتا ہے؟
بالکل، اور کئی اسلامی بھی ہیں جو کرتے ہیں، ماشاءاللہ آتے رہتے ہیں، رہنمائی لیتے رہتے ہیں،
ماشاءاللہ،
اور انہیں جو بتایا جاتا ہے اس پر عمل کرتے ہیں، تو ہو سکتا ہے. شرعی طریقے سے کریں تو ہر کام ہو سکتا ہے.
ٹھیک ہے، تو لہٰذا جو بھی ایسا کام کرتے ہیں، کوئی بھی کاروبار کرتے ہیں، چاہے پراپرٹی ڈیلر کا ہو یا کچھ اور، اس کو سیکھ لیا جائے شریعت کے طریقوں پر کیسے عمل کرنا ہے، یہ پوچھ لیا جائے، تو انشاءاللہ اس میں برکتیں بھی ہوں گی اور گناہ سے بھی ہم محفوظ رہیں گے. ایک اور کال چلائیے.
میرا ایک دوست ہے وہ کہتا ہے کہ تم 3.5 لاکھ میں مجھے کنکریٹ کی مکسچر والی مشین لے دو جو لنٹر ڈالنے کے دوران استعمال ہوتی ہے، 5 سال تک تمہیں ہر مہینے 20,000 روپیہ دیا کروں گا، اور میرے ساتھ اسٹام پر معاہدہ کر لو کہ 5 سال تک تم وہ مشین میرے پاس ہی رہنے دو گے. ایسی صورت میں کیا میں اسے مشین لے کر دے سکتا ہوں؟ یہ جائز ہے یا ناجائز ہے؟
فکس نفع دیکھیں، اس کی دونوں صورتیں ہو سکتی ہیں، جائز بھی ناجائز بھی. اس طرح جو ہے وہ مشین دے کر کہا تم اس کو استعمال کرو جو نفع ہوگا وہ اتنا مجھے دیتے رہنا، تو یہ صورت تو جائز نہیں ہے، شراکت تو یہاں نہیں ہو سکتی اس طرح سامان دے کر. ہاں ایک جائز صورت کرائے کی ہو سکتی ہے، مشین خرید کے اس کو جو ہے کرائے پر دے دیا،
ٹھیک ہے،
حالانکہ وہ چیز کرائے پہ دینے کا عرف بھی ہو تو وہ کرائے پہ دے دی، کہا ماہانہ اس کا 20,000 روپے کرایہ ہوگا تم اس کو استعمال کرتے رہو، تو یہ صورت جائز ہوگی.
کرائے والی مشین اس کی نہیں ہوگی، مشین آپ کی رہے گی،
انہیں کی رہے گی،
ٹھیک ہے.
5 سال کا معاہدہ کر لیا اور جو ہے وہ کرائے اس کا کرایہ باقاعدہ اس کو کرائے کا نام دے کہ ہر مہینے اتنا کرایہ اس مشین کے استعمال کا میں لوں گا، تو یہ صورت جائز ہوگی، ورنہ وہ والی شرکت والی صورت جائز نہیں ہوگی.
یہ طریقہ بہتر بھی ہے، آپ کو کام مل جائے گا اور ان کو کرایہ مل جائے گا. جی ایک اور کال چلائیے.
میرا نام خادم علی ہے، میں شکارپور سے بات کر رہا ہوں. میرا یہ سوال تھا کہ یہ کیا نیوز پیپر ہے ڈسٹ بن میں پھینکا جا سکتا ہے؟
نیوز پیپر کے حوالے سے اخبار جو ہے وہ ڈسٹ بن میں پھینکا
نہ پھینکا جائے، کیونکہ نیوز پیپر میں مقدس خوراق بھی شامل ہوتے ہیں، مقدس الفاظ بھی شامل ہوتے ہیں، تو اس طرح ڈسٹ بن میں ان کو نہ پھینکا جائے.
ٹھیک ہے. پوچھنا یہ چاہتے ہیں کہ ہم جب قضا نماز پڑھتے ہیں تو اس کے ادا کر لینے سے کیا گناہ بھی معاف ہو جاتے ہیں؟
گناہ جو ہے وہ تو توبہ سے معاف ہوگا، ٹھیک ہے،
ٹھیک ہے.
تو قضا کرنے تاخیر کی وجہ سے جو گناہ ہوا قضا کرنے کا وہ توبہ سے معاف ہوگا، ساتھ ساتھ توبہ بھی کرنی ہوگی.
قضا کرنے سے گناہ ہوتا ہے، یہ بھی
جی گناہ تو ہوتا ہے جو نماز قضا کی، اور توبہ سے وہ معاف ہوگی.
ٹھیک ہے. ایک اور کال چلائیے.
ہمارے پاس مدنی منع اور منیا پڑھنے کے لیے آتے ہیں، تو جب وہ چھٹی کرتے ہیں نا تو اس کے لیے جرمانہ 10 روپے ان پہ عائد کیا ہوا ہے نا، تاکہ وہ چھٹی نہ کریں، تو کیا یہ جائز ہے یا جائز نہیں ہے؟
جی فائن لینا،
کیونکہ فائن لینا یہ مالی جرمانہ ہے، اور مالی جرمانہ لینا جو ہے یہ جائز نہیں ہے، اس طرح نہیں لے سکتے.
ٹھیک ہے.
اگر لے لیا تو واپسی کرنا لازم ہوگا.
ٹھیک ہے. سوال یہ پوچھ رہے ہیں کہ کوئی نشے کی حالت میں اپنی بیوی کو کوئی طلاق کے الفاظ کہہ دے، طلاق دے تو کیا طلاق ہو جاتی ہے؟
دیکھیں حالت نشہ میں بھی طلاق ہوتی ہے، کسی نے واقعی نشہ کیا ہے شراب وغیرہ ان چیزوں سے، تو اس طور پہ اس پہ نشہ چڑھا ہے، تو ایسی حالت میں اگر اپنی بیوی کو طلاق دے گا تو طلاق واقع ہو جائے گی.
ٹھیک ہے. طلاق ہی سے متعلق ایک اور سوال ہے کہ شوہر طلاق دے رہا تھا، طلاق کے الفاظ ادا کر رہا تھا، اس کے منہ پر ہاتھ رکھ دیا، تو کیا اب بھی طلاق ہو جائے گی؟
دیکھیں جتنی الفاظ ادا کر چکا اتنی تو ہو جائے گی.
ٹھیک ہے.
اب منہ پہ ہاتھ رکھ دیا، منہ پہ ہاتھ رکھنے کے باوجود بھی وہ الفاظ
بولتا رہا
وہ نکل گئے طلاق کے الفاظ، تو اس صورت میں ہو جائے گی.
ٹھیک ہے.
لیکن یہ سوال جو ہے ہم ایک اس سوال کے مطابق جواب دے رہے ہیں.
ٹھیک ہے.
اب اس نے کیا الفاظ ادا کیے ہیں، کس طریقے سے ادا کیے ہیں، تو اس صرف فقط اس جواب کو دے کر جو ہے کوئی حکم نہ نکالے. جس کا مسئلہ ہو وہ باقاعدہ دارالافتاء میں پوچھے.
ٹھیک ہے.
کیونکہ پوری تفصیلات الفاظوں کو دیکھا جاتا ہے، اس میں اضافت تھی یا نہیں تھی، اور بہت ساری چیزوں کو دیکھا جاتا ہے، پھر جا کے حکم لگتا ہے. ورنہ ایک نشے کی حالت میں طلاق کا ایک جو ہے عام طور پہ حکم وہ بتا دیا گیا، اس سوال کے مطابق بتا دیا گیا، لیکن اس پر کوئی ہر مسئلے پر قیاس نہیں کر سکتا، ہر مسئلے کی نوعیت الگ ہوتی ہے. لہٰذا ہر جس کا مسئلہ ہو وہ دارالافتاء میں فون کر یہ آ کر جو ہے وہ شریر نمائی لے لے.
ٹھیک ہے. آخری سوال سلسلے میں شامل کرتے ہیں کہ اسلام میں کوئی کاروبار کرنے کی حد ہے؟ کتنا کما لیا مزید نہ کمائے، یہ جتنا چاہے کاروبار کرتا رہے.
لیکن شریر طور پہ تو حد نہیں رکھی.
ٹھیک ہے.
جتنا کمایا اچھی اچھی نیتوں سے جو ہے وہ کما سکتا ہے، اس میں کوئی حرج نہیں، جبکہ جائز طریقے سے کماتا رہے.
ٹھیک ہے. اور اس کی زکات اگر بنتی ہے وہ
ظاہر ہے، جو شریر اس پر فرائض واجبات ہیں وہ تو اس کو ادا کرنے ہی.
ٹھیک ہے. اللہ تعالیٰ ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہن نبی جل امین. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
گزارے کیسے زندگی، آؤ علماء سے پوچھ لے، آئے جو مشکل پیش کوئی، آؤ علماء سے پوچھ لے.